इल्म का मुझको शौफ अता कर खुदा, इल्म नाफे मिले अजपाए उलमा। इल्म का मुझको शौफ अता कर खुदा।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन والصلاه والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاه والسلام عليك يا رسول الله وعلى اليك واصحابك يا حبيب الله الصلاه والسلام عليك يا نبي الله وعلى اليك واصحابك يا نور الله نبی کریم رؤوف الرحیم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، جو مجھ پر ایک مرتبہ درود پڑھتا ہے اللہ تعالیٰ اس پر 10 رحمتیں نازل فرماتا ہے اور اس کے 10 گناہ معاف کر دیتا ہے اور اس کے 10 درجے بلند فرما دیتا ہے۔ صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ علیہ وسلم۔ نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی سیرت مبارکہ ہمارے لیے بلا شک و شبہ ایک بہترین رہنمائی اور ہدایت فراہم کرتی ہے۔ جیسے کہ اللہ تبارک و تعالیٰ نے قرآن مجید میں ارشاد فرمایا، لقد کان لکم فی رسول اللہ اسوۃ حسنۃ، بے شک رسول اللہ کی زندگی میں تمہارے لیے بہترین نمونہ موجود ہے، بہترین اسوہ موجود ہے۔ اسوہ کہتے ہیں وہ صورت کہ جس کی پیروی کی جائے۔ نبی کریم صلی اللہ علیہ وآلہ وسلم کی ذات مبارکہ کی زندگی کے جو بھی معمولات لے لیں، جو آپ نے امت کے لیے مشروع فرمائے، ہر ایک کے اندر جو اللہ تبارک و تعالیٰ نے برکت رکھی ہے اور جو عظمت رکھی ہے، حقیقت یہ ہے کہ ہم اسے پوری طرح سمجھ بھی نہیں سکتے۔ کھانے کا جو طریقہ ہمارے آقا صلی اللہ علیہ وآلہ وسلم نے اختیار فرمایا، اس سے بہتر طریقہ کوئی نہیں۔ پینے کا جو طریقہ آپ نے استعمال فرمایا، اس سے بہتر طریقہ کوئی نہیں، اور اسی طرح زندگی کے دیگر معمولات ہیں۔ لیکن آج مجھے ایک خاص موضوع کی طرف توجہ دلانی ہے، اور وہ موضوع یہ ہے کہ ہم سب جانتے ہیں کہ نماز دین کا ستون ہے، اور نبی پاک صلی اللہ علیہ وآلہ وسلم کو سب سے محبوب عمل تھا، حتیٰ کہ آقا کریم صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، نماز میری آنکھوں کی ٹھنڈک ہے۔ نماز میں نبی پاک علیہ الصلوۃ والسلام کی آنکھوں کی ٹھنڈک تھی، اس لیے پیارے آقا صلی اللہ تعالیٰ علیہ وآلہ وسلم رات کے وقت جو نوافل ادا فرماتے وہ بڑے طویل ہوتے، بعض اوقات کئی کئی گھنٹے صرف 4 رکعت پڑھنے میں صرف ہو جاتے ہیں۔ یہ جتنی باتیں ہیں اس میں نماز کی ترغیب یقیناً ہے، لیکن میرا موضوع نماز کی ترغیب نہیں ہے، میرا موضوع کچھ اور ہے۔ وہ کیا ہے؟ وہ ہے کہ جس سے نمازی بھی غافل ہیں، بے نمازی بھی غافل ہیں۔ ہمارا معاشرہ بحیثیت مجموعی اس مبارک عمل سے اور اس مبارک سنت سے نہایت دور ہے، جس کا نتیجہ یہ ہے کہ مسلمان دنیا میں بدنام بھی ہیں، برے بھی سمجھے جاتے ہیں، اور ان کے ساتھ جہالت اور نہ جانے کیسے کیسے الفاظ منسوب کیے جاتے ہیں۔ اب وہ کیا سنت ہے کہ جس کا ترک مسلمانوں کی ذلت کا باعث بنتا ہے، وہ میں عرض کرتا ہوں۔ نماز کے حوالے سے میں نے عرض کیا کہ نبی پاک علیہ الصلوۃ والسلام کو اتنی پیاری تھی، اتنی محبوب تھی کہ کئی کئی گھنٹے آپ رات کے نوافل پڑھنے میں گزار دیتے۔ اس قدر محبوب ہونے کے باوجود نبی پاک علیہ الصلوۃ والسلام کی ایک حدیث مبارک عرض کرتا ہوں۔ پیارے آقا صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے نماز ادا فرمائی، فجر کی نماز، اور ارشاد فرمایا کہ میرا دل کرتا ہے کہ میں نماز میں لمبی لمبی سورتوں کی تلاوت کروں، میرا دل کرتا ہے نماز میں لمبی لمبی سورتوں کی تلاوت کروں، لیکن چونکہ میرے پیچھے نماز پڑھنے والوں میں عورتیں بھی ہوتی ہیں اور ان عورتوں کے بچوں کے رونے کی آواز جب میرے کانوں میں پڑتی ہے دوران نماز، تو میں اپنی نماز کو مختصر کر دیتا ہوں، کیونکہ مجھے پتا ہے کہ اس بچے کی ماں کے دل کی حالت کیا ہوگی۔ माओं के दिलों का ख्याल करते हुए कि वो अपने बच्चे के रोने से परेशान होंगी। नबी पाक अलैहि सलात व सलाम अपने सबसे महबूब अमल नमाज को मुख्तसर कर दिया करते थे। इससे जिस सुन्नत का पता चलता है और जिस हुक्म शरई का पता चलता है वो ये है कि दूसरे लोगों का ख्याल करना ये हमारे प्यारे नबी सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम की बहुत अजीम सुन्नत है। इतनी अजीम सुन्नत है कि आका करीम सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम नमाज में भी इसका ख्याल रखते हैं। आप ज़रा गौर करें, हम दूसरों का कितना ख्याल रखते हैं। दुनिया के अंदर जिन्हें हम कुफार कहते हैं, गैर मुस्लिम कहते हैं, जब उनके मुल्कों में और उनके मुआशरों में जाते हैं तो छोटी छोटी बात पे वो एक दूसरे का ख्याल रखते हैं, किसी को तकलीफ ना हो जाए, कोई परेशान ना हो हमारी वजह से, हमारी गाड़ी की वजह से, हमारे हॉर्न की वजह से, हमारे घर के शोर की वजह से, हमारी किसी बात की वजह से, हमारे कहीं आने जाने की वजह से, हमारे कहीं खड़े होने की वजह से, हमारे ऊंचे बोलने की वजह से दूसरा बंदा परेशान ना हो। लेकिन ये अजीम सुन्नत हमारे अंदर कितनी मतरूक है, छोड़ी हुई है, इसके लिए कोई हमें कोई साइंसी कुलिया नहीं लगाने पड़ेंगे। सिर्फ अपने घर से बाहर निकले और दो गलियां पैदल गुजर जाए, अपने घर से निकले बाइक पे या कार में बैठे और जरा एक सिर्फ एक किलोमीटर का सफर तय कर ले, इस 5 से 10 मिनट के अंदर अंदर आपको एक नहीं 20 जगह ये नजर आएगा कि कदम कदम पे लोग एक दूसरे को तकलीफ देते हैं, परेशान करते हैं, ईजा का बायस बनते हैं, ख्याल नहीं करते। जो किसी के आगे से गुजरना चाहता है यूं गुजर जाएगा कि दूसरा बेचारा परेशान होकर खड़ा हो जाएगा। ना हमें गाड़ी पार करने की तमीज़ है, ना हमें बोलने की तमीज़ है, ना हमें कचरा फेंकने की तमीज़ है, ना हमें घर की सफाई की तमीज़ है, ना हमें, हम किसी हॉस्पिटल के पास से भी गुजरेंगे तो क्या मजाल है कि हमारी गाड़ियों के हॉर्न जो है वो आहिस्ता हो जाए, हम वहां पर भी पूरे जोर से बजाते जाते हैं। रात को 12-1 बजे लोग घर पे आते हैं, अपने मोटरसाइकिल की घंटी बजा बजा के पूरे मोहल्ले की नींद खराब कर देते हैं। शादी ब्याह का मौका आए या मौत मैयत हो जाए, पूरी गली को परेशान करना हमारी गोया जिम्मेदारी बन जाती है कि जनाब हमारे घर में शादी है और अब हम दूसरों का जीना हराम करेंगे। तो कहां गई वो सुन्नत जो नबी पाक अलैहिस्सलाम नमाज के अंदर भी दूसरों का ख्याल करते थे और हम पूरी जिंदगी के अंदर दूसरों का ख्याल रखने की कोई कोशिश नहीं करते। हमारे जुमले, हमारी बातें, हमारा अंदाज, हमारा चलना, हमारा फिरना, हमारा कुछ सुनना, हमारा जाना, हमारा गाड़ी चलाना, हमारा गाड़ी खड़ी करना, हमारा हमारा दुकान खोलना दूसरों के लिए अजाब बना होता है। हमारी आधी दुकान तो दुकान के अंदर होती है और आधा सौदा हमारा दुकान के बाहर रखा होता है। तजावुजात का मसला हमारे मुल्क में कितना है, कितने कब्जे और कितने रोड के ऊपर, खुले खुले रोड, लेकिन हमने वहां गंद मचा के और अपना सामान डाल डाल के हर आने जाने वाले को तंग करना, परेशान करना, ये हमारी जिंदगी का हिस्सा बना हुआ है। और इसमें अक्सरों बेशतर सूरतें हराम की हैं, जो दूसरों को तकलीफ देने की सूरतें हैं उनमें बहुत सारी सूरतें हराम और नाजायज की हैं। लिहाजा मैं अर्ज करूंगा नबी पाक अलैहिस्सलाम की जो ये सुन्नत मुबारक है, दूसरों का ख्याल करें, तकलीफ ना दें, परेशान ना करें, आसानियां पैदा करें। ये जो नबी पाक अलैहिस्सलाम की अजीम सुन्नत है, काश कि इसको जिंदा करने का जो है जज्बा हमारे दिलों के अंदर पैदा हो जाए और हम इस सुन्नत को जिंदा करने वाले बन जाएं। अल्लाह ताला हमें अमल करने की तौफीक अता फरमाए। अब चलते हैं सवालात की तरफ, जो आपने सवालात किए उनके जवाब देते हैं।
मोहम्मद फती भाई हैं, ये सवाल पूछ रहे हैं कि ईमान की हलावत कैसे हासिल हो और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की सच्ची मोहब्बत दिल में किस तरह हो।
ईमान की हलावत कैसे हासिल हो, इसका तरीका हदीस मुबारक में नबी पाक अलैहिस्सलाम ने खुद इरशाद फरमाया, फरमाया 3 चीजें ऐसी हैं जिस बंदे में होंगी वो ईमान की हलावत यानी ईमान की मिठास को पालेगा। 3 चीजें जिस बंदे में होंगी, अब वो 3 चीजें अपने अंदर पैदा कर लें आपको ईमान की मिठास मिल जाएगी। एक चीज फरमाया कि अल्लाह और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम सारी दुनिया से बढ़कर इंसान को महबूब हो जाए। कायनात में सबसे ज्यादा प्यार اللہ سے ہو، اللہ کے رسول صلی اللہ علیہ وسلم سے ہو. دوسری بات ارشاد فرمائی، فرمایا کہ کسی سے محبت کرے تو صرف اللہ کے لیے، اور کسی سے بغض رکھے تو صرف اللہ کے لیے. یہ دوسری بات. تیسری بات ارشاد فرمائی کہ کفر میں جانے کو، کہ آدمی مرتد ہو جائے معاذ اللہ، کفر میں جانے کو ایسے ناپسند کرے، اتنی نفرت کرے جیسے آگ میں پھینکے جانے کو ناپسند کرتا ہے. جب یہ تین وصف پائے جائیں تو ایمان کی مٹھاس اس بندے میں حاصل ہو جائے گی. اسی طرح ایک اور طریقہ بھی حدیث و مرگ میں بیان فرمایا گیا. فرمایا کہ جو شخص بد نگاہی پر قدرت رکھتا ہو کہ اس کے سامنے موقع ہے کہ وہ کسی عورت کو گندی نظر سے دیکھ سکتا ہے یا کسی امرت کو گندی نظر سے دیکھ سکتا ہے، لیکن اللہ تعالیٰ کے خوف سے اس گناہ سے رک جائے، اللہ تعالیٰ اسے ایمان کی مٹھاس عطا فرما دیتا ہے. تو یہ وہ طریقے ہیں جو احادیث میں ہیں اور جو بزرگان دین نے بیان فرمایا. اس پہ عمل کریں، انشاءاللہ ایمان کی مٹھاس مل جائے گی. نبی پاک علیہ الصلوۃ والسلام کی محبت پیدا کرنے کا طریقہ، درود پاک کی کثرت کرنا، نبی پاک علیہ الصلوۃ والسلام کی سیرت طیبہ کا مطالعہ کرنا، آپ کی سنتوں پر عمل کرنا، عاشقان رسول کی صحبت میں بیٹھنا، اور خوش الحان نعت خانوں سے نعتیں سننا، یہ طریقے اپنائے جائیں تو نبی پاک علیہ الصلوۃ والسلام کی محبت پیدا بھی ہوتی ہے، اس میں اضافہ بھی ہوتا ہے.
محمد عرفان بھائی یہ پوچھ رہے ہیں کہ غسل میں کتنے فرائض ہیں؟
غسل کے اندر ایک تو تین فرض ہیں غسل کے اندر. ایک تو کلی کرنا، اور کلی کرنے سے مراد یہ ہے کہ منہ کا اندر کا پورا حصہ اچھے طریقے سے دھل جائے، صرف جو ہے وہ بس چند قطرے منہ میں ڈال کے جو ہے پچکاری مار دینے کا نام کلی کرنا نہیں ہے. یوں کہہ لے کہ حلق تک کا جو حصہ ہے وہ اچھے طریقے سے دھل جائے، دانت آگے پیچھے، دانتوں کی کھڑکیاں، درمیان کی جگہ، یہ ساری دھل جائیں. دوسرا ہے ناک میں نرم بانسے تک پانی چڑھانا کہ اتنا حصہ دھل جائے، یہ دوسرا فرض ہے. اور تیسرا فرض ہے کہ سر سے لے کر پاؤں تک پورا ظاہر بدن یہ دھل جائے، یعنی اس کے اوپر پانی بہہ جائے. یہ تین فرض ہیں غسل کے اندر.
فہیم بھائی ہیں، پوچھ رہے ہیں کہ کیا سگے بہن بھائی کو زکات دے سکتے ہیں؟
سگے بہن بھائی اگر زکات کے مستحق ہیں، یعنی فقیر شرعی ہیں، اور وہ ہاشمی بھی نہیں ہیں، تو ان کو زکات دے سکتے ہیں. اگر وہ مستحق ہوں، انہیں زکات دینا جائز ہو، تو زکات کے مستحق ہونے کی صورت میں انہیں زکات دینے میں ڈبل ثواب ہے. ایک تو زکات دینے کا ثواب ملے گا، اور ایک جو رشتہ داروں سے اچھا سلوک کرنے کا ثواب ہے، جسے صلہ رحمی کہتے ہیں، اس کا بھی ثواب ملے گا.
کیا عورت مسجد میں جا کر نماز پڑھ سکتی ہے؟
عورت کا مسجد میں جا کر نماز پڑھنا ممنوع ہے. سیدنا عمر فاروق رضی اللہ تعالی عنہ نے، جو خلیفہ راشد ہیں اور دوسرے خلیفہ ہیں سرکار علیہ الصلوۃ والسلام کے بعد، سیدنا صدیق اکبر، پھر عمر فاروق رضی اللہ تعالی عنہ، آپ نے زمانہ صحابہ میں، یہ جو صحابہ کا زمانہ تھا جس وقت صحابہ اور صحابیات ہی ہوتے تھے، نیک متقی پرہیزگار خوف خدا والے، اس زمانے میں آپ نے عورتوں کے مسجد آنے پر پابندی لگا دی تھی. عورتوں نے حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ سے جا کے عرض کیا کہ یہ کیا پابندی لگا دی، پہلے تو ہم نمازیں پڑھتے تھے. تو حضرت سیدہ عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ جو باتیں آج کل شروع ہو رہی ہیں اور پیدا ہو رہی ہیں، یہ چیزیں اگر نبی پاک علیہ الصلوۃ والسلام کے زمانے میں ہوتی تو سرکار عورتوں کو اپنے زمانے میں ہی منع کر دیتے، جیسے بنی اسرائیل کی عورتوں کو منع کیا گیا تھا. تو جب سیدنا عمر فاروق رضی اللہ تعالیٰ عنہ کے زمانے سے یہ ممانعت چلتی آ رہی ہے، تو آج کا زمانہ آپ خود غور کر لیں. آج تو جو بے پردگی ہے، جو فیشن ہیں، جو انداز ہیں، جو لباس ہیں، اور مردوں کی حالتیں اور نیتیں اور افعال اور کردار جس قدر خراب سے خراب تر ہوتے جا رہے ہیں، بے حیائیاں جس قدر بڑھتی جا رہی ہیں، تو ان ساری چیزوں کے پیش نظر آپ غور کر لیں کہ آج کے زمانے میں تو بطریق اولا عورت کو مسجد میں جانے کی پابندی ہونی چاہیے، اور پابندی ہی ہے.
قاسم محمود بھائی ہیں، ان کا سوال ہے کہ نماز میں رونا آ جائے اور آنسو نکل جائے تو کیا نماز ٹوٹ جاتی ہے؟
نماز میں خوف خدا سے رونا نہایت مستحسن، نہایت پسندیدہ ہے. خوف خدا سے روئے، جہنم کے ڈر سے روئے، جنت کی محبت میں روئے، قرآن پاک کے ذوق شوق اور لذت کی وجہ سے روئے، تو یہ رونا نہایت محمود ہے، بلکہ یہ سنت سے ثابت ہے۔ صحابہ کرام کے ایک نہیں بیسیوں واقعات ملتے ہیں، سیدنا عمر فاروق رضی اللہ تعالیٰ عنہ کے بڑی کثرت سے واقعات موجود ہیں۔ تو نماز کے اندر رونا اللہ تعالیٰ کے خوف سے، یہ تو بہت بڑی سعادت ہے، نماز پہ کوئی فرق پڑنا تو بہت دور کی بات ہے۔
سعید بھائی ہیں، پوچھ رہے ہیں کہ کیا نبی کے لیے معجزہ دکھانا ضروری ہے؟
نبی کو اللہ تعالیٰ ضرور معجزہ عطا فرماتا ہے، اور وہ اس معجزے کا لوگوں کے سامنے اظہار کرتا ہے اپنی نبوت کی صداقت کے لیے۔ اور نبی کا جو اعلان نبوت ہوتا ہے وہ عام طور پر اس کے ساتھ ہی ہوتا ہے کہ وہ اعلان نبوت کرتا ہے اور اس کے ساتھ کوئی معجزہ اپنی تصدیق کے اندر پیش کرتا ہے۔ تو یہ ہمارا عقیدہ ہے کہ ہر نبی کو اللہ تعالیٰ معجزہ عطا فرماتا ہے۔
کیا ایک رکعت وتر پڑھنا درست ہے؟
وتر 3 رکعات کا نام ہے، بخاری شریف میں ایک نہیں بیسیوں روایات ہیں کہ وتر 3 رکعت ہی تھے۔ نبی پاک علیہ الصلوۃ والسلام تہجد کی جتنی بھی رکعتیں پڑھتے تھے اس میں آخر کے اندر پھر جو 2 رکعتیں ہوتی تھیں ان کے ساتھ 1 رکعت مزید ملا کر 3 رکعت وتر بنایا کرتے تھے۔ اور بخاری شریف کے اندر ہی موجود ہے کہ تابعین یہ فرماتے ہیں کہ ہمیں تو یہی پتہ ہے اور ہم نے تو یہی آج تک دیکھا ہے کہ وتر 3 رکعت ہی پڑھے جاتے تھے، یعنی صحابہ کرام 3 رکعت ہی پڑھتے تھے۔ اس کے علاوہ جو عمل ہے وہ مدینہ منورہ کے اندر صحابہ تابعین نے دیکھا ہی نہیں تھا کہ کوئی شخص 1 رکعت بھی پڑھتا ہو۔ اور اسی طرح بہت ساری وہ روایتیں ہیں کہ جن میں وتر کے اندر سورتیں پڑھنے کا بیان ہے، تو جن سورتوں کا بیان ہے وہ 3 ہی سورتیں ہیں کہ پہلی رکعت میں یہ، دوسری میں یہ، تیسری کے اندر یہ۔ تو یہ بھی اس بات کی دلیل ہے کہ وتر جو ہے وہ 3 رکعتیں ہی ہیں۔ اس کی تفصیلی اس کی جو کلام ہے دیکھنا ہو تو مفتی احمد یار خان نعیمی رحمۃ اللہ علیہ کی مشہور زمانہ کتاب جاء الحق، اس کے اندر وتر 3 رکعت ہیں، واجب ہیں، اس کا بیان ہے، اس کا مطالعہ کر لیں انشاءاللہ اس کا جواب مل جائے گا۔
انس رضا بھائی پوچھ رہے ہیں کہ ظہر اور عصر کی نماز میں قرات آہستہ کیوں ہے؟
ظہر اور عصر کی نماز میں قرات آہستہ اسی لیے ہے کہ اللہ تعالیٰ نے اسی کا حکم دیا اور نبی پاک علیہ الصلوۃ والسلام نے یہی عمل فرمایا، اور ہم اسی کے مکلف ہیں اور اسی کے پابند ہیں جو اللہ تعالیٰ نے فرمایا اور جو نبی پاک علیہ الصلوۃ والسلام نے کیا۔ بقیہ ویسے حکمت علماء نے بیان فرمائی ہیں کہ دن کا وقت جو ہے وہ سورج کی روشنی کا اور حرارت کا وقت ہے، اور بلند آواز سے قراءت کرنا بھی اپنے اندر ایک جلال رکھتا ہے، تو لہٰذا دن کی روشنی کا جلال اور نور قرآن کا جلال جو ہے ان دونوں کے لیے اس تخفیف کرتے ہوئے قرآن پاک کی قراءت کو آہستہ رکھا گیا۔ اور رات کی قراءت کے اندر چونکہ رات ٹھنڈی ہوتی ہے تو اس لیے پھر اس کے اندر قراءت کو بلند آواز سے اجازت دے دی گئی۔ بعض علماء نے یہ بھی بیان فرمایا ہے، لکھا ہے کتابوں کے اندر کہ رات کے وقت کفار سوئے ہوتے تھے اور اپنے گھروں میں ہوتے تھے اور پھرتے نظر نہیں آتے تھے تو قراءت بلند آواز سے کر لی جاتی تھی، دن کے وقت چونکہ وہ قراءت سن کے تنگ کرتے تھے تو لہٰذا دن کے وقت کی قراءت آہستہ رکھی گئی، یہ بھی حکمت بیان کی گئی۔
احمد زبیر بھائی ہیں، ان کا سوال ہے کہ شہادت کی انگلی نماز میں جو اٹھاتے ہیں التحیات میں، اس کا کیا طریقہ ہے؟
التحیات میں جو شہادت کی انگلی اٹھاتے ہیں اس کا طریقہ یہ ہے کہ جیسے یہ ہمارا ہاتھ اذان کے اوپر رکھا ہوا، اب جب ہم پڑھیں گے اشہد ان لا الہ الا اللہ، ان لا، یہ جو لا پڑھتے ہیں اس لا کے اوپر جو ہے اس کو یوں اٹھائیں گے، یہ جو انگلیاں ہیں 2 یہ یہاں پر ہتھیلی کے ساتھ لگ جائیں گی، یہ جو درمیان والی انگلی اور یہ جو انگوٹھا ہے یہ آپس میں مل جائیں گے اور یہ انگلی کھڑی ہو جائے گی، یہ ہے لا الہ۔ جیسے ہی الا اللہ کا یہ جو الف حمزہ حقیقتا جو ہوتا ہے الا اللہ پہ یہ نیچے آ جائے گا، تو یہ اشہد ان لا الہ الا اللہ، یہ ہے اس کا طریقہ۔
عبداللہ بھائی ہیں، یہ پوچھ رہے ہیں کہ کسی پر اثرات یعنی کہ جنات وغیرہ آ جانا کسی انسان پر، اس کی کوئی اصلیت ہے؟
اس کی اصلیت ہے، قرآن مجید کے اندر بھی موجود ہے اور احادیث طیبہ کے اندر بھی اس کا ذکر ہے اور کتابوں میں بھی اس کا تذکرہ موجود ہے اور اس کا مشاہدہ بھی ہے بقاعدہ۔ قرآن مجید کے اندر اللہ تعالیٰ ارشاد فرماتا ہے الذین یأکلون الربا لا یقومون الا کما یقوم الذی یتخبطہ الشیطان من المس، فرمایا وہ لوگ کہ جو سود کھاتے ہیں वो कियामत के दिन खड़े नहीं होंगे मगर ऐसे जैसे वो शख्स खड़ा होता है जिसे शैतान ने छूकर पागल कर दिया। तो जिसे जिन्नात छूकर पागल कर देते हैं और उस पे असरात उसके जाहिर हो जाते हैं, फरमाया कियामत के दिन सूद खाने वाला ऐसा होगा। अब अगर किसी को शयातीन और जिन्नात छूके कुछ करते ही नहीं है तो उसके साथ तशबीह देने का क्या मतलब हुआ? उसके साथ तशबीह देने का मतलब ये हुआ कि उसका वुकू होता है, लिहाजा इसका वुकू है। अच्छा, इसी तरह अहादीस के अंदर भी मौजूद है। नबी पाक अलैहिस्सलाम ने एक मरतबा एक बच्चा आपके पास लाया गया और आपने उस बच्चे को इरशाद फरमाया, यानी बच्चे को बेसिकली नहीं था, उसके अंदर जो जिन आया हुआ था उसको फरमाया इख्सा, दफा हो जा, निकल जा या अदू वल्ला, तो वो उसके मुंह से कुछ निकला और वो भाग गया। तो ये तस्करा भी हदीस के अंदर मौजूद है और मुशाहदा भी इसका बिल्कुल मौजूद है कि जिस शख्स पे जिन्नात का असर होता है उसकी आवाज़ बदल जाती है। उसकी अच्छा आवाज़ तो चले यूं भी कह देते हैं कि जनाब उसके अंदर ऐसी तगैरात होते हैं कि उसकी आवाज़ बदल जाती है, ये वो हो जाता है। लेकिन बहुत मरतबा ऐसा होता है कि जिस पर ये जिन्नात के असरात हैं वो ऐसी खबरें देता है कि जिन खबरों के बारे में उसके बारे में कोई तस्वुर ही नहीं होता कि इसको ये पता। तो अब चले आवाज़ बदल गई, ताकत उसके अंदर बहुत आ गई, ये तो उसका यूँ कह लें कि उसके अंदर के सिस्टम में कोई ऐसी तब्दीली आ गई, लेकिन वो जो उसने गैर मालूम खबरें देना शुरू कर दी वो कहाँ से हो गया? तो इसका मुशाहदा मौजूद है। लिहाजा इस तरह की चीज़ों का इनकार नहीं करना चाहिए। औलिया किराम के वाकयात मौजूद हैं कि यूँ जिन्नात ने किसी पे असर किया और इन औलिया किराम ने वो निकाल दिए, तो इसका जब तस्करा मौजूद है तो ऐसी शेयर का इनकार हरगिज नहीं करना चाहिए।
साज बाजवा भाई ने पूछ रहे हैं कि मूवी देखना जो नबियों पर बनी हुई होती है इसका क्या?
अंबिया अलैहिस्सलाम के बारे में जो वीडियोस और मूवीज बनाई जाती हैं, हाँ वो किसी नबी के बारे में हो, इनका बनाना भी शदीद हराम, इनका देखना भी शदीद हराम। आप सिर्फ इतना गौर कर लें कि ये जो मूवीज़ बनाई जाती हैं ज़्यादातर तो ये ईसाई लोग बनाते हैं, लेकिन अब बदबخت ऐसे भी हैं कि जो मुसलमान कहलाते हैं और मूवी इस तरह की मूवीज़ बनाते हैं। अब उसमें एक बंदा लेके आते हैं, उसे नबी के तौर पे शो करते हैं, ये जी यूसुफ़ अलैहिस्सलाम है, ये याकूब अलैहिस्सलाम है, ये मूसा अलैहिस्सलाम। वो काफिर फासिक फाजिर बदकार किस्म का वो शख्स होता है जिसे माद अल्लाह हज़रत मूसा अलैहिस्सलाम बना के पेश किया जाता है, जिसे माद अल्लाह सहाबाई के नाम बना के पेश किया जाता है। तो फुसाको फुजार पर इन अल्फाज का इतलाक ही इतना सख्त और इतना घनौना है कि कोई मुसलमान इसका तसव्वुर नहीं कर सकता। लेकिन अफसोस है कि ये इस तरह की चीज़ें पाई जाती हैं। तो इस तरह की जितनी वीडियोस हैं उनका देखना हराम हराम और अशद हराम।
मोबाइल में बेवजू कुरान पाक को सुनना कैसा?
मोबाइल में या आईपैड में या लैपटॉप में या कंप्यूटर में जो कुरान मजीद उभर के सामने आता है, इसके बारे में उलमाए अहले सुन्नत के की दो राय हैं। बास उलमा ये फरमाते हैं कि इसे छूना भी ऐन ही कुरान मजीद ही को छूना है, तो जब ये कुरान मजीद को छूना है तो लिहाजा बेवजू छूना जायज़ नहीं है, लेकिन ये एक तरफ के उलमा की राय है। दूसरी राय इस बारे में ये है कि ये छूना कुरान मजीद को छूना नहीं है, क्योंकि कुरान मजीद जो उसके अंदर अपेयर होता है, जो जाहिर होता है, उससे ऊपर शीशे की कई परतें होती हैं और उसके ऊपर स्क्रीन की कई तह होती है। जब हम छूते हैं तो हम ऊपर वाले हिस्से को टच करते हैं, कुरान मजीद जहां पर जाहिर हो रहा है उसको टच नहीं करते। इस एतबार से ये छूना कुरान मजीद को छूना नहीं है। और हमारा यानी दारुल उफ्ता अहले सुन्नत का जो मौकिफ है वो ये दूसरा है कि इसे छूना कुरान मजीद को छूना नहीं है। लेकिन चूंकि कुरान मजीद की अजमत का मामला है, कुरान मजीद की जो है वो रिफत शान का मामला है, तो ऐसे मामलात के अंदर अदब और ताज़ीम की तरफ झुकना ज़्यादा मुनासिब होता है। लिहाजा एहतियात इसी के अंदर है कि कुरान मजीद जो मोबाइल या आईपैड में जाहिर होता है इसे बेवजू ना छुआ जाए।
सीरत मुस्तफ़ा पर कौन सी किताब पढ़ी जाए?
सीरत मुस्तफ़ा सल्लल्लाहु अलैहि व आलिहि वसल्लम पर जो मुख्तसर किताबें हैं उनमें जो हमारी उर्दू की दो किताबें हैं वो बड़ी खूबसूरत हैं, एक एक जिल्द में हैं और बड़ी अच्छी और बड़ी खूबसूरत और जामे किताबें हैं। एक सीरत मुस्तफ़ा और दूसरी सीरत रसूल अरबी, ये दोनों किताबें बहुत प्यारी हैं। इनका मुताला कर लें तो यूं कह लें कि एक समरी के अंदाज में आपको सीरत तैयबा का बहुत अच्छा मुताला मिल जाएगा। और अगर मुफस्सल पढ़नी हो तो फिर मदारिजुन नबूवत शेख अब्दुल हक मुहद्दिस देहलवी रहमतुल्लाह अलैह की जो सीरत की किताब है, ये उर्दू तर्जमा इसका मौजूद है, ये भी बहुत ही प्यारी किताब है, इसका मुताला किया जा सकता है।
इस्लामी बहन का सवाल है, पूछ रही है कि फर्ज की आखिरी दो रकतों में सूरत मिलाने का क्या हुक्म है?
फर्ज की आखिरी दो रकातों में सूरत मिलाना जरूरी नहीं, ना वाजिब ना सुन्नत। सिर्फ सूरह फातिहा पढ़ी जाएगी, और सूरह फातिहा पढ़ना भी ज़रूरी नहीं। अगर कोई तनहा तस्बीहात पढ़ लेता है, सुबहानअल्लाह सुबहानअल्लाह पढ़ लेता है तो भी ठीक है, और अगर कोई बिल्कुल खामोश रहता है तो भी ठीक है, लेकिन बेहतर यह है कि सिर्फ खामोश ना रहा जाए बल्कि सूरह फातिहा ही पढ़ी जाए, वो अफजल है। लेकिन अगर तनहा नमाज पढ़ने वाला, इमाम नहीं, तनहा नमाज पढ़ने वाला अगर साथ में सूरत मिला ले, सूरह फातिहा पढ़ के आखिरी फ़र्ज की रकातों में भी सूरत मिला ले तीसरी चौथी में, तो इसे भी उलमा ने मुस्तहब करार दिया है, लिहाजा पढ़ लेता तो कोई हर्ज नहीं।
बाद लोग हाथ में मुख्तलिफ धागे बांधते हैं, कोई लाल बांधता है, कोई काला बांधता है, कैसे?
धागे बांधे जाते हैं मुख्तलिफ तावीज़ गंडों की सूरत में, और अगर कोई किसी से तावीज़ गंडा लिया और उस तौर पे बांधा है तो ठीक है, किसी और मकसद सही के लिए बांधा है तो भी ठीक है। जैसे फरमाया कि काला धागा या कोई धागा बांध लिया जाए याददाश्त के लिए, एक आदमी ने अपनी उंगली के ऊपर धागा बांध लिया कि देखते साथ इसको काम याद आ जाएगा, वरना काम याद नहीं आता, तो अब अगर ऐसी सूरत है तो जायज़ है, मनफात सहीहा के लिए जायज़ है। और महज ऐसे फैशन के तौर पर कि चले चलिए औरतें चूड़ियाँ पहनती हैं, अब हम और कुछ नहीं कर सकते, धागे ही बांध रहते हैं, अगर इस तरह की हरकत है तो ये फजूल है। ये बाहर
हसन है, पूछ रहे हैं कि वली अगर करामत दिखाए तो क्या आखिरत में उसके दर्जात कम हो जाते हैं?
वली के करामत दिखाने से आखिरत में दराजात कम होने का किसी का कौल नहीं है। अगर इससे दराजात कम होते होते तो सरकार गौसे पाक रदी अल्लाह ताला ने कोई करामत ना दिखाते। जो वलियों के सरदार हैं, गौसियत कुबरा और कुतबियत कुबरा के मकाम पर फाइज हैं, और सबसे ज़्यादा करामतें आपसे ज़ाहिर हुई और आपसे मनकूल हैं, लिहाजा ये करामत से आखिरत के दर्जे में फ़र्क आना नहीं है। हाँ ये हो सकता है कि माद अल्लाह हम औलिया किराम से उसने जन ही हमारा होता है और वही लाजिम है कि बिलफर्स करामात की वजह से किसी को हज नफ्स हासिल होता है, अब वो सूरत ऐसी हो सकती है कि जो आखिरत के अंदर हज नफ्स से जो आखिरत के दर्जे कम होते हैं उस तरफ ले जाए, लेकिन औलिया किराम से इस तरह की बातों का हम गुमान नहीं रखते।
फहीम भाई का सवाल है कि क्या ज़कात बताकर देना ज़रूरी है कि ये ज़कात है या ऐसी फकीरी है?
ज़कात का बताना ज़रूरी नहीं होता कि ये ज़कात ही है, अगर किसी और नाम से दी और नियत ज़कात की है तो भी ज़कात अदा हो जाती है। जैसे मिसाल के तौर पे ईद वाले दिन ज़कात दी, अपने किसी रिश्तेदार को ज़कात दी, अब अगर उसको बोल दिया ना कि आपके लिए ईदी है, नियत ज़कात की है, लफ्ज़ ईदी का इस्तेमाल किया, तो ठीक है, इसमें कोई हर्ज नहीं है, ये बताना ज़रूरी नहीं होता कि ये ज़कात है।
बैंक की नौकरी के बारे में क्या
होता? बैंक की वो नौकरी जायज़ है कि जिसके अंदर सूद के साथ कोई ताल्लुक ना हो, सूद के लेने देने लिखने तरगीब देने, उसका एग्रीमेंट बनाने, उस पर जो है वो गवाह बनने का ताल्लुक नहीं है। जैसे बैंक के अंदर एक आदमी पियन है, चपड़ासी है, या गेट कीपर है, या सिक्योरिटी गार्ड है, तो इसकी नौकरी के अंदर कोई हर्ज नहीं। लेकिन बैंक के अंदर नौकरी करने वाला हर वो शख्स कि जिसका ताल्लुक सूद देने लेने वसूल करने एग्रीमेंट बनाने दस्तखत करने गवाह बनने अटेस्ट करने फाइनल करने प्रमोट करने इस तरह की किसी भी चीज़ के साथ है, इन सब की नौकरियां हराम हैं, ये सब गुनाहगार हैं। हदीस मुबारक के अंदर सब के ऊपर लानत आई और सबको गुनाह के अंदर बराबर का शरीक करार दिया है।
मोहम्मद उस्मान भाई हैं, ये पूछ रहे हैं कि आजकल बहुत से लोग उलमाए दीन से बुग्ज़ रखते हैं और तरह तरह से उन पर तंकीद और बहतान बांधते हैं, इनको किस तरह समझाया जाए?
नरमी के साथ ही समझाया जा सकता है और खौफ खुदा ही दिलाया जा सकता है, और उलमा से बुग्ज़ रखने की जो वईदें हैं वो बयान की जा सकती हैं। जैसे एक वईद ये है कि जो शख्स उलमा से या किसी आलिम से बुग्ज़ रखता है डर है कि उसका खात्मा कुफर पे होगा, जो उलमा से बुग्ज रखता है डर है कि उसका खात्मा कुफर पर होगा। अब अगर इतनी बड़ी वईद है और ये किसी को बयान की जाए तो फिर बहरहाल उसको गौर करना चाहिए। तो इस तरह की चीज़ें, इसी तरह उलमा के जो मकाम व मरतबे हैं कि उलमा अल्लाह के नबियों के वारिस होते हैं और उलमा के जो और फजाइल हैं वो बयान किए जाएं, तो उससे उम्मीद है कि किसी की इस्लाह हो सकती है।
फैजान असगर भाई ये पूछ रहे हैं कि सजदा सहव कब करना होगा।
सजदा सहव करने का जो सबब होता है वो होता है किसी वाजिब को तर्क करना, नमाज के किसी वाजिब को तर्क करना। वाजिब का तर्क यूं भी होता है कि वाजिब ही छोड़ दिए, जैसे जो कौमा है यानी क्याम रुकू से जो खड़े होते हैं वो खड़े होना जो कि उसमें जो हालत इत्मीनान है वो वाजिब है, उसे छोड़ दिया तो ये तर्क वाजिब हो गया। अच्छा, या कादा उला में बैठना था वाजिब है ये छोड़ दिया तो ये तर्क वाजिब हो गया। तो एक सूरत तो ये होती है। दूसरा ये होता है कि फ़र्ज में ताखीर कर दी जाए, जैसे मिसाल के तौर पर सूरह फातिहा पढ़ी और सूरत पढ़ी और अब रुकू में जाना वाजिब है लेकिन सूरत पढ़ने के बाद खामोश खड़े हो गए, अब तीन मरतबा सुबहान अल्लाह की मकदार भूल कर खामोश खड़े रहे तो ये सजदा सहव वाजिब हो गया कि फ़र्ज के अंदर ताखीर हो गई। और अगर जान बूझ कर वाजिब तर्क किया है तो फिर सजदा सहव काफ़ी नहीं होगा, फिर नमाज नए सिरे से पढ़नी पड़ेगी। और अगर फ़र्ज तर्क किया तो फिर सजदा सहव से काम नहीं चलेगा, कबूल कर ही हो, अगर फ़र्ज तर्क किया खा वो भूल के हो तो फिर नमाज नए सिरे से ही पढ़नी पड़ेगी।
एक सवाल है कि दांतों से अगर खून निकल आए नमाज में तो क्या
होगा? दांतों से अगर खून निकले और वो इतना खून है कि जिससे वजू टूट जाता है, यानी बहने के काबिल खून, बहने के काबिल खून अगर निकला तो वजू टूट गया, और जब वजू टूट गया तो फिर नमाज भी उसके साथ ही जो है वो ख़त्म हो जाएगी, इल्ला ये कि वो जो है वो नमाज जो है वो दोबारा आके वजू करके दोबारा आके इस्तिखलाफ वगैरह की सूरत में शुरू करना चाहे तो उसमें हर्ज नहीं है, कर सकता है, लेकिन बहरहाल वजू टूट जाता है।
तनवीर अहमद भाई ये पूछ रहे हैं कि गैर मजहब के साथ बैठकर खाना खाना कैसा?
गैर मजहब के साथ बैठकर खाना खाना मुख्तलिफ जो है वो सूरतों पर जो है वो यानी महमूल होता है। अगर तो ऐसे है कि जैसे हम किसी होटल में गए किसी टेबल में बैठ कर खाना खा रहे हैं और वहीं पर दूसरा गैर मजहब भी मौजूद है, वो अपना खा रहा हम अपना खा रहे तो कोई हर्ज नहीं। एक ये है कि बिल्कुल दोस्ती यारी गप्पे शप्पे और बहुत कुछ वो हो रहा है, ऐसा महज मायूब भी हो सकता है और नाजायज भी हो सकता है। जो गहरी कल्बी दोस्ती के एतबार से है वो शरअन जायज नहीं है।
ताहिर अली सुल्तानी भाई उनका सवाल है कि अगर बच्चा होशुदा पैदा हुआ तो इसकी तजहीज और तकफीन और नाम के बारे में क्या होगा?
बच्चा फौत शुदा पैदा हो तो उसका नाम रखा जाएगा, उसका नाम तो रखेंगे, बकिया उसकी तजहीज और तकफीन यानी उसे कफन देना और उसकी तदफीन यानी उसे दफन करना ये भी किया जाएगा। गुसल दे के उसे कपड़े में लपेट के दफन कर देंगे, लेकिन जो फौत शुदा पैदा हुआ उसकी नमाज जनाजा नहीं होगी, नमाज जनाजा उसी की है जो जिंदा पैदा हुआ और फिर फौत हुआ। अल्लाह तबारक व तआला हमने जो सुना है उसे याद रखने उस पर अमल करने की तौफीक अता फरमाए। आमीन बिजाह नबी अमीन सल्लल्लाहु अलैहि वसल्लम।
इल्म का मुझको शौक अता कर खुदा, इल्म नाफे मिले अज पाए उलमा, इल्म का मुझको शौक अता कर खुदा।